الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى إن هذا لفي الصحف الأولى صحف إبراهيم وموسى سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. جو مخلوق سراپا خیر اس کا نام فرشتے، جو سراپا شر اس کا نام شیطان، جو خیر اور شر کا مجموعہ اس کا نام حضرت انسان. ہر انسان کے اندر خیر بھی ہے شر بھی ہے. وَنَفْسٍ وَمَا سَوَّاهَا فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا. اللہ تعالیٰ نے ہر انسان کے اندر خیر اور شر کو ڈال دیا، مگر حکم یہ دیا کہ میرے بندے اپنے اوپر خیر کو غالب کرو، شر کو دباؤ. تو جس بندے پر خیر غالب وہ اچھا انسان، جس پہ شر غالب وہ برا انسان. اس کا اندازہ لگانا ہو تو آپ دیکھیں گے کہ ایک آدمی نمازی بھی ہے، نیک بھی ہے، فرینڈلی بھی ہے، غصہ آ جائے پھر دیکھو وہ کیسے ریئیکٹ کرتا ہے. اس غصے کے عالم میں ہم نے دیکھا کہ نمازی لوگ ننگی گالیاں دیتے ہیں، بالکل حیوانوں کی طرح ان کا بیہیویئر ہوتا ہے. کیوں؟ اب ان سے شر نکل رہا ہوتا ہے. کہتے ہیں نا، تو مجھے جانتا نہیں میں کون ہوں، وہ اندر سے شر نکلتا ہے. اس لیے شریعت نے کہا تکف شرک عن الناس، انسانوں سے اپنے شر کو دور رکھو، بچاؤ انسانوں کو اپنے شر سے. تو اچھا انسان وہ جو اپنے اوپر خیر کو غالب کر لے اور شر کو دبا لے. شیطان کو اس کے نفس نے ہی برباد کیا. آپ بتائیے کہ شیطان کیوں شیطان بنا؟ اس کا نام تو عزازیل تھا. اس نے تو 70,000 سال شاید عبادت کی تھی، سجدے دیے تھے، طاؤس الملائکہ کہلاتا تھا، طاؤس الملائکہ کہلاتا تھا. تو گویا اس نے تو اتنی بلندی پا لی تھی. اس وقت کوئی شیطان تو نہیں تھا نا جس نے اس کو ورگلایا. تو وہ شیطان کیسے بنا؟ اس کو اس کے نفس نے شیطان بنایا. تو یہ نفس ایسا مکار ہوتا ہے کہ عزازیل کو بھی یہ شیطان بنا دیتا ہے. اور پھر انسان کا نفس وہ شیطان سے بھی زیادہ برا. چنانچہ رب کریم نے قرآن مجید میں شیطان کے مکر کو کمزور کہا، فرمایا ان کید الشیطان کان ضعیفا. شیطان کے مکر کمزور ہوتے ہیں. اور جہاں انسانوں کا تذکرہ ہوا تو ایک جگہ عورتوں کے متعلق بات فرمائی، ان کید کن عظیم. تو انسانوں کے مکر کے لیے عظیم کا لفظ استعمال کیا، شیطان کے مکر کے لیے ضعیف کا لفظ استعمال. इसका मतलब कि नफ्स जो है वो शैतान से भी ज्यादा बड़ा दुश्मन है। वैसे भी शैतान खारजी दुश्मन है, नफ्स दाखली दुश्मन होता है। और अंदर का भेदी लंका ढाए, तो ये शैतान खुद इंसान को नहीं बर्बाद कर सकता, ये नफ्स को वास्ता बनाता है। और इंसान का नफ्स जब इसके साथ मिल जाता है तो फिर इंसान को बर्बाद कर देता है। इसलिए अपने नफ्स पे मेहनत करने की जरूरत है। अजीब बात यह कि इंसान अपने नफ्स को पालने में मशगूल होता है, नफ्स उसको जहन्नम में धक्का देने में मशगूल होता है। इंसान के नफ्स के तीन मरातिब हैं। एक आम आदमी जो दुनिया में आता है उसके नफ्स के अंदर जुल्मत, खबासत, जहालत भरी हुई होती है। उसका काम होता है बस एंजॉय करना, उसको हर वक्त एंजॉयमेंट की फिक्र होती है। तो जो नफ्स हर वक्त सरकशी के ऊपर तैयार हो उसको नफ्स अम्मारा कहते हैं। फिर जब इंसान के नफ्स में कुछ खैर भरती है, आती है, तो इंसान की यह कैफियत बन जाती है कि वो बुरा काम कर तो बैठता है मगर शर्मिंदा होता है, नादिम होता है। जिसको बुरा काम करने पर दिल में नदामत महसूस हो ये नफ्स लवामा बन गया, पहले से बेहतर है। पहला तो बिल्कुल ही जानवरों की तरह था, इसमें कुछ इंसानियत आ गई कि ये अपनी गलती को तस्लीम कर लेता है, ये मान लेता है कि मैंने बुरा किया, मुझे ऐसा नहीं करना चाहिए था, मैंने गलत काम किया, मैंने ब्लंडर को मिट कर लिया। हम में से अक्सर अहबाब इसी कैटेगरी के लोग हैं कि हम गुनाह भी कर लेते हैं और बाद में आंसू भी बहा लेते हैं, अल्लाह से माफियां भी मांगते हैं, तौबा भी करते हैं, लेकिन गुनाह से बच नहीं सकते कि करें ही ना। मस्जिद में नमाज पढ़ेंगे, मस्जिद से बाहर निकल के गैर महरम को देखना शुरू कर दें, तो इसका मतलब यह हुआ कि अभी नफ्स पूरी तरह फरमाबरदार नहीं बना। तो ऐसे नफ्स को नफ्स लवामा कहते हैं। फिर इंसान जब मेहनत करता है अपने नफ्स पर, तो करते करते एक ऐसा वक्त आता है कि जब नफ्स नाफरमानी छोड़ देता है, फरमाबरदार बन जाता है। ऐसे नफ्स को नफ्स मुतमईना कहते हैं। हम में से हर बंदे की यह ड्यूटी है कि हम अपने नफ्स को नफ्स मुतमईना बनाएं। ये चार्टर ऑफ ड्यूटी है हर मोमिन का कि हम अपने नफ्स को मेहनत करके नफ्स से मुतमईना बनाएं। लेकिन हमने नफ्स पर मेहनत ही नहीं की होती, उम्र गुजर जाती है, इंसान के हाथ से मौका निकल जाता है। अब दो लफ्ज हैं जो हमारे बुजुर्ग इस्तेमाल करते हैं, एक तज़किया और एक तस्फिया। तज़किया कहते हैं सुथरा करने को, तस्फिया कहते हैं साफ करने को। तो तस्फिया का लफ्ज कल्ब के लिए इस्तेमाल होता है, तस्फिया कल्ब, और तज़किया का लफ्ज नफ्स के लिए इस्तेमाल होता है। फर्क क्या है? एक तो है शीशे को साफ करना, मिट्टी लगी है, धूल पड़ी है, तो आप देखेंगे कि आप थोड़ा सा गीला कपड़ा करके उसको वाइप आउट कर दें जैसे विंड स्क्रीन को करते हैं, वो बिल्कुल साफ हो जाती है। इसको तस्फिया कहते हैं, क्योंकि वो मट्टी शीशे के अंदर दाखिल नहीं होती, ऊपर ऊपर होती है, तय होती है, तय हट जाती है नीचे से, फिर साफ शीशा निकल आता है, तो ये तस्फिया कहलाता है। इसी तरह इंसान के कल्ब का तस्फिया होता है। वजह क्या कि जो गुनाहों के असरात हैं वो कल्ब के अंदर नहीं जाते, कल्ब के ऊपर नुक्ता लगा देते हैं। आपने देखा होगा कि लोहे के टुकड़े के ऊपर जंग लग जाता है तो जंग उसके अंदर पेनिट्रेट नहीं करता, सतह के ऊपर होता है। इसलिए रस्ट क्लीनर इस्तेमाल करें, वो लोहे का टुकड़ा जो जंग वाला था बिल्कुल चमकता हुआ पुर्जा बन जाता है, ऊपर का जंग खत्म हो गया। बदआमालियों की वजह से इंसान के दिल पे भी जंग लगता है। दलील कुरान अजीम शान में से अल्लाह फरमाते हैं, कल्ला बल रान अला कुलूबिहिम मा कानू यक्सिबून, इनकी बदआमालियों की वजह से इनके दिल पे जंग लगा दिया गया। अब इस जंग को अगर हम हटा दें तो दिल साफ हो जाएगा, इसको कहेंगे तस्फिया कल्ब। और एक होता है तज़किया, उसकी मिसाल यूं समझें कि अगर एक कपड़ा मैला हो जाए तो वो इस्त्री करने से तो नहीं धुल जाता, उसको पानी में डालना पड़ता है, साबुन लगाना पड़ता है, निचोड़ना पड़ता है, तब जाके अंदर की मट्टी निकलती है। इस पूरे प्रोसेस को तज़किया कहते हैं, सुथरा कर लिया। क्यों कि मट्टी ऊपर ऊपर नहीं थी, मट्टी अंदर चली गई थी। और नफ्स की भी यही मिसाल है, क्योंकि नफ्स के अंदर खबासत होती है इसलिए नफ्स का तज़किया होता है। इसको शरीयत की लगाम पहनाओ, मुजाहिदे की भट्टी में से गुजारो, सुन्नत की इत्तबा पे लगाओ, ये सारे काम करके बिल आखिर इंसान का नफ्स के अंदर से खोट निकल जाता है और ये नफ्स का तज़किया कहलाता है। तो रब्बे करीम ने इरशाद फरमाया, कद अफलह मन तज़क्का, तहकीक फला पा गया वो जो सुथरा हुआ, यानी उसके अपने अंदर से उजब को, तकब्बुर को, कीना को, हसद को, बुग्ज को, खुदपसंदी, सब चीजों को निकाल दिया। ये मोहलिकात हैं जो इंसान को हिला कर देती हैं। तो जिसने अपने अंदर से इन सब चीजों को निकाल दिया उसका तज़किया हो गया, और ऐसा तज़किया वाला बंदा ये फला पा जाता है। फला कहते हैं ऐसी कामयाबी जिसके बाद नाकामी ना हो, ऐसी इज्जत जिसके बाद जिल्लत ना हो, ऐसा अल्लाह का कुर्ब के जिसके बाद दूरी ना हो, इसको फलाह कहते हैं। और इतना बड़ा इनाम मिलता है इस नफ्स को सुथरा करने पे। फरमाया कद अफलह मन तज़क्का। नबी शाम जब तशरीफ लाए तो आपकी बेसत के मकासिद में से एक ये था कि आप इंसानों को सुथरा करें, उनको सिखाएं सुथरा कैसे होते हैं। चुनाचे कुरान मजीद में इब्राहिम अलैहिस्सलाम की दुआ है कि जब उन्होंने बैतुल्ला को बनाया तो मजदूर मजदूरी करता है तो उसकी उजरत मिलती है, तो रब्बे करीम ने फरमाया मेरे इब्राहिम मेरा घर बनाया, मांग क्या मांगता है। वो वाकिफ हिराज थे, साहिब सिर थे, वो जानते थे कि खजाने में नेमतें कौन कौन सी हैं। उन्होंने कहा अल्लाह मैं भी फिर वो नेमत मानूंगा जो तेरे खजाने में भी सिर्फ एक ही है। क्या मांगते हो? अल्लाह मुझे कोई और फजल व कमाल नहीं चाहिए, मुझे कोई दुनिया का माल नहीं चाहिए, अल्लाह मुझे अब इसके उजरत में आमना का लाल चाहिए। रब्बना वबअस फीहिम रसूला, मैं भी वो मांगूंगा, तेरे खजाने में भी एक नेमत है वो। अल्लाह उनको भेजिए क्यों? मैंने आपकी मस्जिद बना दी, इबादत सिखाने वाले को भेज दीजिए। मैंने मदरसा बना दिया, पढ़ाने वाले को भेज दीजिए। तो इब्राहिम अलैहिस्सलाम ने दुआ मांगी कि रब्बना वबअस फीहिम रसूला यतलू अलैहिम आयातिका वयुअल्लिमुहुमुल किताब वल हिकमता वयुज़क्कीहिम। वो इनको, इनके ऊपर कुरान की तिलावत करें, इनको किताब और हिकमत की तालीम दें और इनको सुथरा करें। अल्लाह रब्बुल इज्जत ने यह दुआ कबूल फरमा ली। और फिर अल्लाह ने फरमाया कि लकद मन्नल्लाहु अलल मुमिनीन, तहकीक अल्लाह ने ईमान वालों पर एहसान किया। अजीब बात है कि अल्लाह ने अनगिनत और नेमतें दी, एहसान नहीं जताया। मैंने तुम्हारे लिए फल उगाए, सब्जियां उगाईं, दरख्त उगाए, मैंने समुंदर बनाए, मैंने आसमान पे सूरज बनाया, चांद बनाया, सितारे बनाए, कोई एहसान नहीं जताया। इसका मतलब ये इतनी ज्यादा कीमती चीजें नहीं थी। जब एक नेमत अल्लाह ने अता फरमाई तो उसको देते हुए एहसान जताया। क्या फरमाया? लकद मन्नल्लाहु अलल मुमिनीन, अल्लाह ने ईमान वालों पर एहसान फरमाया। इज बअस फीहिम रसूला, जब उनमें अपने रसूल को मबऊस फरमाया। ये ऐसी बड़ी नेमत है अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम का तशरीफ आना। तो अल्लाह ताला ने उन्हीं चार बातों का तज़किरा किया जो इब्राहिम अलैहिस्सलाम ने मांगी थी कि चार काम करने के लिए आए, उन्हीं का तज़किरा किया मगर थोड़ी सी तब्दीली के साथ। इब्राहिम अलैहिस्सलाम ने जो दुआ मांगी थी तो तज़किया का लफ्ज आखिर पे था। रब्बे करीम ने जब कबूलियत का तज़किरा किया तो तज़किया का तज़किरा दूसरे जगह पे, यतलू अलैहिम आयातिही वयुज़क्कीहिम, वहां आखिर पे तज़किया था, यहां दूसरे नंबर पे। अब मुफस्सरीन ने इस पे तफसील लिखी कि अल्लाह रब्बुल इज्जत ने यह तरतीब को क्यों बदला। कुरान मजीद के अल्फाज नगीने की तरह एक दूसरे के आगे साथ जुड़े हुए हैं, उनका तकद्दम और ताखुर भी हिकमत से खाली नहीं होता। जैसे डीएनए होता है ना, कि हर चीज जो आगे है या पीछे है उसका एक राज है, यही कुरान मजीद का मामला है। इसकी मिसाल से समझिए, जरा आसानी से समझ आ जाएगी। अल्लाह ताला एक जगह फरमाते हैं, हमने इंसान को पैदा किया, फजअलनाहु समी अम बसीरा, हमने उसे समी बनाया, बसीर बनाया। समाअत का तज़किरा पहले, बसारत का तज़किरा बाद में। और आज साइंस की दुनिया कन्फर्म करती है कि मां के पेट में जब बच्चा परवरिश पाता है तो सबसे पहला ऑर्गन जो उसका कंप्लीट होता है वो उसके कान होते हैं। आंखें भी नहीं बनी होती, बाकी ऑर्गन भी नहीं बने होते, सबसे पहले जो ऑर्गन बनता है वो कान होते हैं। क्यों? उसकी रीजन ये कि इंसान के जिस्म के तवाजुन का उसके ऊपर इन्हसार होता है। समझिए कि हम जब खड़े होते हैं तो हमारा सर सीधा क्यों होता है? हम कोई आईने में देख तो नहीं रहे होते, तो हमें कैसे पता चलता है कि सर सीधा है? उसके लिए अल्लाह ताला ने दोनों कानों में कैनाल बना दिए हैं और उनमें एक फ्लूइड भर दिया है। उस फ्लूइड का जो मैसेज है वो दिमाग को जाता है और दिमाग फैसला करता है कि मेरा सर सीधा है या मेरा सर टेढ़ा है। और कई मर्तबा अगर उस कैनाल के अंदर खराबी हो जाए तो सेहतमंद आदमी खड़ा नहीं हो सकता। हमें एक मतलब एक नौजवान को देखने का मौका मिला, लेटा रहता था, जो खड़ा होता गिर जाता, भाई आप ठीक ठाक हैं, आपको क्या मसला है? कहते मैं क्या बताऊं, मैं खड़ा होता हूं मुझे लगता हूं मैं टेढ़ा हूं, मैं अपने आप को सीधे करने लगता हूं, सीधा करते करते जमीन पे आ जाता हूं। डॉक्टर ने कहा जनाब आपके वो जो कानों के फ्लूइड का बैलेंस था वो आउट हो गया, तो हम तो खड़े ही नहीं हो सकते, क्योंकि जिस्म का बैलेंस उस पर कायम होना था, इसलिए अल्लाह ने सबसे पहले कौन सा ऑर्गन बनाया? कान बनाए, बाद में आंखें बनाई। और ये बात कब कही गई? 1400 साल पहले, जब मेडिकल टेक्नोलॉजी इब्तदा में भी दाखिल नहीं हुई थी, उस वक्त बता दिया गया। क्या मुजज़ा है ये कुरान मजीद का। फिर देखिए कि कुरान मजीद की हर बात के अंदर एक तरतीब है, एक हिकमत है। मिसाल के तौर पे जब आप मकान बनाते हैं तो पहले बुनियादें खड़ी करते हैं, छत तो पहले नहीं ना कोई डालता, पहले बुनियादें खड़ी करते हैं, फिर उन बुनियादों के ऊपर छत बनाते हैं। लेकिन जब इमारत को गिराना हो तो पहले छत उखाड़ दें फिर बाकी चीजों को गिराते हैं। तो तामीर की तरतीब और तखरीब की तरतीब और होती है। अब सुनिए, अल्लाह ताला ने इस दुनिया को बनाया, कैसे बनाया? खलकल अर्द फी यौमैन, जमीन को अल्लाह फरमाते हैं मैंने दो दिन में बनाया, सुमस्तवा इलस्समा, फिर आसमान की तरफ अल्लाह मुतवज्जे हुए। छत बाद में बनाई, पहले फुटिंग बनाई, उसकी फर्श बनाया। जब क्यामत के दिन इस दुनिया को अल्लाह ताला तोड़ देंगे तो तोड़ने की तरतीब जब आती है तो सबसे पहले छत पे लाइटें होती हैं, इन सबको उतार दिया जाता है, फिर मकान गिराना है। अल्लाह ताला फरमाते हैं इज़ शम्स कुव्विरत व इज़ नुजूम कदरत, देखा लाइटें उतारी जा रही है ना पहले, बाद में समुद्रों का तज़किरा है और जमीन का तज़किरा। तो मालूम हुआ कि कुरान मजीद की हर बात के अंदर हिकमत होती है, इसलिए कि यह हकीम का कलाम है। हकीम का कलाम हिकमत से खाली नहीं हुआ करता। अब रब्बे करीम ने जो तरतीब बदली तो उस तरतीब के बदलने में भी कोई हिकमत थी। असल में तज़किया की अहमियत की वजह से रब्बे करीम ने तरतीब बदल दी, उसको दूसरे नंबर पे किया कि तज़किया होगा तो इल्म व हिकमत की तालीम पा सकोगे, वरना किसी काम के नहीं रहोगे। सुथरा होना जरूरी है तुम्हारा, तज़किया ना हो तो इंसान का इल्म उसकी गुमराही को बढ़ाता चला जाता है। इसलिए तो फरमाया दिलो बही कसीरा व यहदी बही कसीरा, ये कुरान बहुत लोगों को गुमराह कर देता है, बहुत लोगों को हिदायत देता है। तो कुरान से वही गुमराह होते हैं ना जिनके अंदर खोट होता है, नीयत खोटी, नीयत बद होती है, वो जितना कुरान पढ़ते हैं उतना वो और ज्यादा दीन से दूर होते चले जाते हैं। इसलिए तज़किया को रब्बे करीम ने पहले जो है वह जिक्र फरमाया ताकि लोग समझ लें कि इसकी तरतीब क्या होती है। एक आम सा दस्तूर है कि जब बड़े कोई बात कर देना तो उसकी अजमत के लिए यही काफी होता है कि जी बड़े ने यह बात की है, कि किसी बड़े का कोई बात कर देना यही उस बात की अहमियत के लिए काफी होता है। और अगर बड़े कसम खा के बात करें तो वो और मुक्कद हो जाती है, और अगर दो दफा कसम खाएं सुभान अल्लाह, तीन दफा कसम खाएं, चार दफा कसम खाएं, पांच दफा कसम खाएं, हद नहीं हो जाती? सुभान अल्लाह, अल्लाह रब्बुल इज्जत की जात बाबरकात ने कुरान मजीद में ये बताने के लिए कि जो तज़किया पा गया वो सुथरा हुआ, सात कसमें इकट्ठी एक जगह खाई है। जरा सुनिएगा, वश्शम्सि वज़ुहाहा वल्कमर इज़ा तलाहा वन्नहार इज़ा जल्लाहा वल्लैल इज़ा यग्शाहा वस्समाई वमा बनाहा वल्अर्द वमा तुहाहा वनफ्सिम वमा सव्वाहा फअल्हमहा फुजूरहा वतक्वाहा कद अफलहा मन ज़क्काहा। परवरदिगार आलम ने इन ए रोज सात कस्में खाई, तवातुर के साथ, तसलसल के साथ सात कस्में खा के कहा, जिसने तज़किया पाया वो फला पा गया और जिसने ना पाया वो बर्बाद हो गया। अब इसकी अहमियत को हमें दिल में बिठाना चाहिए कि इस तज़किया को हासिल करना हमारे लिए कितना अहम है, मगर हमें अपने नफ पे तो मेहनत करने की फुर्सत ही नहीं होती। आजकल तो आम लोगों की क्या बात करनी, जो जिक्र सीखने वाले सालिकीन होते हैं वो टाइम भी निकालते, भाई मामूलात करते हैं और जी बस क्या करें, मुराकबे का वक्त नहीं मिलता, मुराकबे का वक्त ही नहीं मिलता। यानी मेहनत भी तज़किया की कर रहे हैं और फिर तज़किया के लिए फुर्सत नहीं मिलती। ऐसी मिसाल है जैसे तालिब इल्म के मुझे पढ़ने की फुर्सत ही नहीं मिलती, नतीजा क्या निकलेगा, फेल हो जाएगा। तो हमें इसको अपनी एक जिम्मेदारी समझना चाहिए कि हमारे ऊपर जिम्मे है कि हम अल्लाह ताला के सामने पेश होने से पहले अपने नफ्स का तज़किया करें, इसको सुथरा करें। अगर सुथरा करके ले जाएंगे तो कामयाब, और अगर गंदा लेके जाएंगे तो नाकाम हो जाएंगे। अब तज़किया के तरीके जुदा जुदा होते हैं, बात बड़ी समझने वाली है। मसलन कपड़े का तज़किया करना हो, सुथरा करना हो, तो भाई पानी साबुन इस्तेमाल करें, कपड़ा साफ हो जाएगा। लेकिन सोने की मैल निकालनी हो तो साबुन पानी तो काम नहीं ना आता, उसके लिए आग की जरूरत पड़ती है। ये सुनारे लोग जो खोट निकालते हैं ना, तो ये सोने को पिघलाते हैं आग में, और पिघलने से वो जो उसके अंदर काम तापा तांबा कापर होता है वो अलग हो जाता है, सोना अलग हो जाता है। तो कपड़े के तज़किया के लिए साबुन पानी की जरूरत थी, और सोने के तज़किया के लिए उसके खोट को अलग करने के लिए आग की जरूरत थी। तो तरीके डिफरेंट होते हैं। इंसान के नफ्स का तज़किया कैसे हो सकता है, इसके दो तरीके हैं। बात अहम है, उम्मीद है आप तवज्जो से सुनेंगे। एक तो ये कि इंसान इसी दुनिया में मेहनत करे, इसी दुनिया में मेहनत करके जिक्र की कसरत करे, अल्लाह वालों की सोहबत इख्तियार करे, सुन्नत की इत्तबा करे। तीन चीजें, कसरत जिक्र, सोहबत सुलहा, इत्तबा मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। हजरत शाह औलिया मुद्दिलवी रहमतुल्लाह अलैह ने इसकी तफसील यूं लिखी है, वो फरमाते हैं कि जमीन के ऊपर जब नजासत पड़ी हो तो उसके पाक होने की दो सूरतें होती हैं, या तो इतनी बारिश बरसे, इतनी बरसे कि सारी नजासत को बहा के ले जाए, कोई निशान न रहे, अब जो जमीन खुश्क होगी तो पाक कहलाएगी। और दूसरा तरीका यह है कि सूरज चमके, इतनी धूप पड़े, इतनी पड़े कि धूप उस नजासत और गंदगी का नामो निशान मिटा दे, जमीन फिर पाक बन जाए। दो तरीके होते हैं। तो इंसान के नफ्स के पाक होने के भी दो तरीके हैं। या तो आप इतना जिक्र करें कि ये जिक्र बारिश की मिसल है कि ये नूर की बारिश बरसे 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 और नफ्स की नजासत को उससे दूर करके चली जाए, तज़किया मिल जाएगा। और दूसरा तरीका ये कि अल्लाह वालों की सोहबत, क्योंकि अल्लाह वालों की सोहबत वो सूरज की मानिंद होते हैं, उनके दिल, और वो दिल से नूर की शुआएं होती हैं, जैसे मकनातीस से मकनातीसी शुआएं होती हैं, वो इंसान के दिल पे पड़ती हैं। और ये मकनातीसी शुआएं इंसान के अंदर से सब गुनाहों के कैंसर को खत्म कर देती हैं। आज के दौर में तो वैसे ही शुआओं से इलाज आम हो गया है, और जी फलां को कैंसर है तो जी उसको शुआएं लगवानी है। तो भाई अगर जिस्म का कैंसर शुआओं के लगने से ठीक होता है तो ये दिलों का कैंसर अल्लाह वालों के दिलों की नूर की शुआओं के लगने से ये भी ठीक हो जाता है। तो दो तरीके हैं, एक तो इंसान जिक्र की कसरत करे, दूसरा अल्लाह वालों की सोहबत इख्तियार करे, और तीसरा नबी अलैहिस्सलाम की एक एक सुन्नत को मोहब्बत के साथ अपनाए। इमाम रब्बानी मुजद्दद सानी रहमतुल्लाह अलैह अपने मकतूबात में लिखते हैं कि सुन्नत से इंसान के नफ्स की जितनी इस्लाह होती है पहाड़ों बराबर भी मन मर्जी के नफली मुजाहिदे करने से वो इससे वो चीज नसीब नहीं हो सकती। तो इसलिए सुन्नत की इत्तबा हर मामले में, इन तीन चीजों से इंसान का तज़किया हो जाता है। चुनाते जिन लोगों ने किसी अल्लाह वाले की सोहबत में बैठना शुरू किया और उनसे जिक्र सीखा और सुन्नत को अपनाया, उनकी जिंदगियां बदलती, आंखों से देखी गई, बदकार थे निकोकार बन गए, भटके हुए थे सीधे रास्ते पे आ गए, हैवान थे इंसान बन गए, अल्लाह से बागी थे अल्लाह के फरमाबरदार बन गए। हमने अपनी जिंदगियों में ऐसे हजारों लोगों को देखा, अल्लाह वालों की सोहबत में आके जिंदगी बदल। ख्वाजा मजलूब रहमतुल्लाह अलैह अंग्रेजी लिखे पढ़े थे और बड़े अफीसर थे, कलेक्टर थे, ये डीसी के लेवल का ओहदा होता है। हजरत थानवी रहमतुल्लाह की सोहबत में आए, जिंदगी बदल गई। तो उनको एक मर्तबा जिगर मुरादाबादी रहमतुल्लाह अलैह ने देखा कि उनकी तो शख्सियत ही बदल गई, तो उन्होंने सवाल पूछा कि मजलूब तुम तो मिस्टर थे, ये तुम्हारी टर कैसे मिस हो गई? तुम तो मिस्टर थे, तुम्हारी टर कैसे मिस हो गई? तो उन्होंने बताया कि हजरत अक़दस थानवी रहमतुल्लाह की सोहबत में आया, ऐसी निगाह पड़ी कि उन मेरी टर ही मिस हो गई, अल्लाह वाले बन गए। तो तीन काम करने से, अल्लाह वालों की सोहबत में आने से, जिक्र को सीख के करने से, और हर हर काम में सुन्नत की पैरवी करने से इंसान का मन साफ हो जाता है, इंसान के नफ्स का तज़किया हो जाता है, इंसान खरा इंसान बन जाता है, अच्छा इंसान बन जाता है। एक तो है ये तरीका, और ये तरीका आसान भी है। इंसान अपनी सहूलत से, अपनी मनमर्जी से, अपनी जिंदगी में इस रास्ते पे चलते हुए ये तीन काम कर ले तो उसका तज़किया हो जाएगा। और अगर जिंदगी में ये काम न करे, है कलमा गो, मौत भी कलमे पे आ गई, अंदर का रोग निकला नहीं था, तो अल्लाह ताला ने ऐसे गुनहगार मोमनों के लिए आखिरत में भी तज़किये का इंतजाम फरमाया है। आखिरत में भी तज़किया होगा, دلیل قرآن عظیم الشان میں سے. اللہ فرماتے ہیں کہ جو لوگ مشرکین ہوتے ہیں, وَلَا يُكَلِّمُهُمُ اللَّهُ يَوْمَ الْقِيَامَةِ وَلَا يُزَكِّيهِمْ, تو يُزَكِّيهِمْ کا لفظ کہتا ہے کہ قیامت کو بھی تزکیہ ہوگا, مشرکوں کا, منافقوں کا, کافروں کا نہیں ہوگا, لیکن جو گناہگار مومن ہوں گے ان کا تزکیہ ہوگا. اس لیے دو آپشنز ہیں ہمارے پاس, یا تو زندگی میں اپنی سہولت سے محنت کر کے اللہ والے کے ہاتھ میں ہاتھ دے دیں, ذکر سیکھیں, سنت کی اتباع کریں اور تزکیہ کو حاصل کر لیں, پھر تو کام ادھر اسی مٹ گیا. اور اگر غفلت میں زندگی گزاری تو دوسری آپشن آخرت کی ہے, مگر وہ بہت مشکل ہے, بہت مشکل ہے. اب اس کو سمجھنے کے لیے یہ عاجز قرآن مجید کی آیتیں پڑھے گا, لیکن ٹرمینالوجی نئی استعمال کرے گا, چونکہ ذرا کانوں کو لگتی ہے نا آپ لوگوں کے, جلدی سمجھ میں آ جاتی ہے نئی ٹرمینالوجی. تو ٹرمینالوجی نئی ہوگی مگر باتیں قرآن مجید کی ہوں گی. جب کوئی بندہ روحانی طور پر بیمار ہوتا ہے تو کہاں جاتا ہے؟ ہاسپٹل میں. تو رب کریم نے بھی باطنی بیماروں کے لیے آخرت میں علاج معالجے کے لیے جہنم کا ہاسپٹل بنا دیا. کیسے ہاسپٹل بنایا ذرا غور کیجئے گا, کہ یہ آدمی فوت ہوا تو سب سے پہلے یہ جاتا ہے قبر میں. قبر کی مثال ایمرجنسی روم کی مانند ہے. ہاسپٹل میں اگر کسی نے داخل ہونا ہو تو سب سے پہلے کہاں لے کے جاتے ہیں؟ ایمرجنسی روم میں. جب بھی کوئی باہر سے پیشنٹ آئے گا ایمرجنسی روم سے آگے جائے گا. ایمرجنسی روم میں کیا کرتے ہیں؟ سکیلٹن سٹاف ہوتا ہے تھوڑا سا, اور وہ دو تین کوئک کوسچن پوچھتے ہیں اس سے, اور پھر اس کے بعد اس کو ٹریٹمنٹ فوراً دینا شروع کر دیتے ہیں تاکہ فوراً اس کو ٹریٹمنٹ مل جائے. پھر بڑے ڈاکٹر کے آنے کا انتظار کرتے ہیں. یہی حال ہوگا کہ وہ گناہگار مومن کلمہ تو پڑھا مگر اس نے اپنے من کو صاف نہیں کیا, ستھرا نہیں کیا. اب یہ جیسے ہی قبر میں جائے گا تو قبر میں منکر نکیر دو فرشتے ہوں گے, وہ تین چھوٹے چھوٹے کوسچن کریں گے, کوئک کوسچن جس کو کہتے ہیں. کون کون سے؟ من ربک, من نبیک, ما دینک. اتنے چھوٹے چھوٹے کوسچن ہیں, اور ان تین کوسچن کے کرنے سے ان کو پتہ چل جائے گا یہ کس درجے کا مریض ہے, پھر فوراً ٹریٹمنٹ شروع کر دیں گے. چنانچہ قبر میں ہی عذاب شروع. اب دیکھیں کسی بندے کو سر درد ہو تو کیا کرتے ہیں؟ سر دباتے ہیں نا, کہ جی تھوڑی دیر سر دبا دو جی سر درد ٹھیک ہو جائے گی. اور جس کو گناہوں کا درد تھا جب وہ قبر میں جائے گا تو پھر قبر بھی ان کی فیزیو تھراپی کرے گی, مگر کیسے کرے گی؟ حدیث پاک میں آتا ہے کہ ایک طرف کی پسلیاں دوسری طرف چلی جائیں گی, اتنا قبر دبائے گی. تو گناہ کرتا تھا نا, رب کی نافرمانیاں کرتا تھا, اور نہ ذرا میں تمہاری فیزیو تھراپی کرتی. حدیث پاک میں آتا ہے کہ قبر کو جہنم کا گڑا بنا دیا جاتا ہے. جس بندے کو نزل زکام کی بیماری ہو تو اس کو ایئر کنڈیشن کمرے میں تو کوئی نہیں بٹھاتا, اس کے لیے ایئر کنڈیشن بند کر دیتے ہیں, ٹیمپریچر ہونا چاہیے ذرا. اس کو بھی نزلہ زکام تھا گناہوں کا, اس کی قبر کو بھی تھوڑا ہائی ٹیمپریچر بنا دیا, جہنم کا گڑا. پھر حدیث پاک میں آتا ہے کہ اگر یہ بندہ بے نمازی تھا تو اللہ تعالیٰ اس کے سر کے اوپر ایک گنجا پائتھن ازدہا مسلط فرما دیتے ہیں, اور وہ کیا کرتا ہے کہ فجر کی نماز قضا کرنے پر فجر سے ظہر تک ڈستا ہے, ظہر قضا کرنے پر عصر تک, اثر قضا کرنے پہ مغرب تک، مغرب قضا کرنے سے عشاء تک، عشاء سے لے کے فجر تک. اب اگر آپ کبھی پائتھن کو دیکھیں جو یوں ہوتا ہے کھڑا ہوا، تو وہ انٹراوینس انجیکشن آپ دیتے ہیں نا کسی کو، تو بوتل لٹکا دیتے ہیں. یہ اللہ تعالی کی بنائی ہوئی ایک بوتل ہے، اور اس میں سے ڈراپ بائی ڈراپ اندر جاری ہوتی ہے دوائی. یہ بھی اسی طرح بائٹ کرے گا، زہر کے قطرے چند ڈال دے گا، دوائی چلی گئی، پھر تھوڑی دیر کے بعد پھر بائٹ کرے گا، پھر بائٹ کرے گا. یہ قطرہ قطرہ اس کو دوائی مل گئی، اس کی انٹراوینس ٹریٹمنٹ شروع ہو گئی. کتنا اس کا زہر ہوگا، کتنی درد ہوگی، یہ تو بات الگ ہے نا. آپ نے مریض کے سرحانے دیکھا ہے نا، بوتلیں لٹکی ہوئی، سائیڈ پہ سٹینڈ ہوتا ہے، بوتل لٹکا دیتے ہیں. تو اللہ تعالی کی طرف سے بھی یہ پائتھن جو ہے نا، یہ ایک زہر کی بوتل، دوائی کی بوتل ہے جو چڑھا مسلط کر دی جاتی ہے. اور حدیث پاک میں فرمایا سر کی طرف مسلط کریں گے، پاؤں کا نام ہی نہیں لیا. اب یہ پائتھن اس کو دوائی دیتا رہے گا. پھر ایمرجنسی میں روم میں رکھتے ہیں مریض کو، جب تک کہ بڑا ڈاکٹر نہیں آ جاتا. جب بڑا سرجن، بڑا اسپیشلسٹ، کنسلٹنٹ ڈاکٹر آ جاتا ہے، تو پھر اس کی فائل جو بنی ہوتی ہے نا، وہ اس کے پاس لے کے جاتے ہیں. تو وہ کنسلٹنٹ دو کام کرتا ہے، ایک تو فائل چیک کرتا ہے، اور دوسرا اس سے کوسچن پوچھتا ہے، مگر ذرا ڈیٹیلڈ کوسچن پوچھتا ہے تاکہ پتہ چل سکے کہ بیماری کی نوعیت کیا تھی. قیامت کا دن ہوگا، اس بیمار بندے کو طبیب اعلی کے سامنے پیش کیا جائے گا، اور رب کریم بھی سب سے پہلے اس کی فائل منگائیں گے. اس کو کہتے ہیں بک آف ڈیڈ، نام اعمال. اس کو دیکھیں گے، اچھا کیا رہا اس کی زندگی کا معاملہ. ایک تو اس سے پتہ چل جائے گا، پھر اس کے بعد رب کریم اس سے چار کوسچن پوچھیں گے، اور یہ چھوٹے کوسچن نہیں ہوں گے، یہ ڈیٹیلڈ کوسچن ہوں گے. مثلا تم نے زندگی کیسے گزاری، تم نے جوانی کیسے گزاری، مال کدھر سے کمایا تھا اور کدھر تم نے خرچ کیا تھا، اور تم نے اپنے علم پہ کتنا عمل کیا تھا. یہ چار کوسچن پوچھنے کے بعد صاف پتہ چل جائے گا کہ یہ کس درجے کا بیمار ہے. اب جب ڈاکٹر دیکھ لیتا ہے کہ یہ کس درجے کا بیمار ہے، پھر ایمرجنسی روم میں نہیں رہنے دیتا، پھر اس کو ہاسپٹل کے وارڈ میں شفٹ کر دیتے ہیں. تو قیامت کے دن جب اس کو طبیب اعلی دیکھیں گے، تو اس کو جہنم کے ہاسپٹل میں شفٹ کر دیں گے. ہم نے دیکھا کہ ہاسپٹلز میں تین طرح کے وارڈ ہوتے ہیں. ایک کو کہتے ہیں جنرل وارڈ، ایک کو کہتے ہیں ای سی یو ایکسٹینسو کیئر یونٹ، اور ایک کو کہتے ہیں ٹرشری کیئر یونٹ. لمبے جو بیمار ہوتے ہیں نا، جن کا علاج سالوں چلتا ہے، ان کو ٹرشری کیئر یونٹ میں ڈالتے ہیں، اور نزل زکام کے مریض ان کو جنرل وارڈ میں رکھ لیتے ہیں. کوئی زیادہ ہارٹ پیشنٹ ہو تو اس کو آئی سی یو میں رکھ لیتے ہیں. تو الگ الگ درجے ہیں. یہ جو جہنم کا ہاسپٹل ہے، اللہ تعالی نے اس کے سات درجے بنائے ہیں. سب سے اوپر کا جو درجہ ہے وہ ہے جنرل وارڈ، اس میں خطا کار مسلمانوں کو رکھا جائے گا. اور جو سب سے نیچے کا درجہ ہے وہ ہے ٹرشری کیئر یونٹ، لمبا رہنے والے. کون؟ مشرک، منافق اور کافر. یہ تینوں بیماریاں ایسی ہیں کہ جن کا علاج نہیں ہو سکے گا، لہذا یہ جہنم کے ہاسپٹل سے کبھی ڈسچارج ہی نہیں کیے جائیں گے. دستور کی بات ہے، ہم نے سٹور میں کوئی چیز رکھنی ہونا تو جس چیز کو جلدی نکالنا ہو اس کو دروازے کے قریب رکھتے ہیں، اور جس کے نکالنے کی ضرورت ہی نہ پیش آتی ہو دور کے کونے میں رکھ دیتے ہیں. اللہ تعالیٰ بھی جہنم کے سب سے نیچے والے کونے میں ان المنافقین فی الدرک الاسفل من النار, کہ لو جاؤ نا تم تو نیچے, تم تو نکل ہی نہیں نہ سکو گے کبھی. اور جو کلمہ گو مسلمان تھے مگر خطا کار تھے ان کو اوپر کا درجہ جنرل وارڈ میں رکھیں گے. آپ نے دیکھا کہ جب پیشنٹ ہاسپٹل میں جاتے ہیں نا تو اس کو ایمبولنس پہ لے کے جاتے ہیں اور پھر اس کو ہاسپٹل کی وردی پہنا دیتے ہیں, بزنس مین ہو, اپنے علاقے کا منسٹر ہو, فلاں ہو, ہاسپٹل میں اس کو مریض والی وردی پہننی پڑے گی. یہ جہنم کا ہاسپٹل ایسا کہ اس میں ایمبولنس پہ نہیں لے کے جائیں گے, فرشتے اس مریض کو دھکے مار کے لے جائیں گے. اللہ فرماتے ہیں یوم یدعون الی نار جہنم دعا. یہ قرآن مجید کا صوتی اجاز دیکھیے کہ آیت کے الفاظ پڑھ کے ظاہر میں بھی لگتا ہے جیسے کوئی دھکے مار رہا ہے. یوم یدعون الی نار جہنم دعا. تو حدیث پاک میں ہے کہ بس جب حکم ہوگا کہ اس کو لے جاؤ, فرشتے دھکے مار, کیوں, ہیملیٹ کریں گے. جا تو ایسے بھی سکتا ہے نا, لیکن جب کسی کو ذلیل کرنا ہوتا ہے نا تو پھر دھکے مار مار کے لے جاتے ہیں. اس کو ہیملیٹ کریں گے کہ تو نے اپنا گولڈن چانس دنیا میں ضائع کر دیا, اب اس ہاسپٹل میں آ رہا ہے, دھکے دے کے لے جائیں گے اور پھر جہنمیوں والی وردی پہنائیں گے. کیسی وردی ہوگی؟ سرابیلہم من قطران. قرآن مجید میں ہے گندک کا لباس پہنایا جائے گا. فقہا نے لکھا کہ ایک گدھا کہیں مرے اور اس کی لاش گل سڑ جائے تو اتنی بو ہوتی ہے قریب سے گزرا نہیں جاتا, کہیں کتا مرا پڑا ہو کتنی بو ہوتی ہے. فقہا نے لکھا ساری دنیا کے انسان, حیوان, چرند, پرند, خشکی کی مخلوق, تری کی مخلوق ایک جگہ اکٹھا کر دو اور سب کو موت آ جائے اور سب کی لاشیں گل سڑ جائیں, جتنی بدبو وہاں ہوگی جہنمی کے کپڑے میں بدبو اس سے بھی زیادہ. ایسے یونیفارم پہنائیں گے. دنیا میں تو پھر خوشبوئیں یوز کرتے ہیں نا, یہ پوائزن ہے, یہ کورل ہے, فلاں ہے, یہ فلاں ہے, وہاں پہ ایسا بدبودار لباس ہوگا. پھر ہاسپٹل کے اندر کمرے ہوتے ہیں تو چھوٹے چھوٹے پرائیویٹ روم بنے ہوتے ہیں, اس بندے کا بھی پرائیویٹ روم بنا دیں گے. مگر کمرہ کیسے ہوگا؟ قرآن مجید نے فرمایا مکانن ضیقا, تنگ مکان ہوگا, نہ کھڑا ہو سکے گا نہ لیٹ سکے گا, درمیان کی سیچویشن, جیسے رکوع میں ہوتا ہے نا کوئی, بھائی اس حالت میں ہوگا, نہ کھڑا ہو سکے گا نہ بیٹھ سکے گا, تو بتاؤ وہ کتنی تکلیف میں ہوگا. اور پھر یہاں اس کو تنہائی کا عذاب بھی دیا جائے گا. حدیث پاک میں ہے کہ جہنمی کو جہنم میں چھوٹے سے کمرے میں جب ڈالیں گے, اللہ تعالیٰ چاروں طرف آگ کی دیواریں بنا دیں گے, پھر اپنی قدرت سے اس کے ذہن میں یہ بات ڈالیں گے سارے جہنمی جہنم سے چلے گئے, میں اکیلا رہ گیا. اتنی حسرت ہوگی کہ کوئی حد نہیں. ہاسپٹل میں جب کوئی داخل ہوتا ہے تو اس کو وہاں پہ غذا دیتے ہیں, مگر مرغے چرغے نہیں وہاں ملتے, بار بی کیو وہاں نہیں ملا کرتا, وہاں تو بیماری کے حساب سے انسان کو غذا ملتی ہے. بلڈ پریشر کا مریض ہوگا تو پھیکی غذا, شوگر کا مریض ہوگا تو کریلے کڑوی غذا, ہارٹ کا مریض ہوگا تو چربی سے فری غذا, ابلی ہوئی غذا. تو آپ دیکھیں کہ مریضوں کی جو غذائیں ہوتی ہیں نا وہ کڑوی ہوتی ہیں, ابلی ہوئی, بے ذائقہ, اس طرح کی ہوتی ہیں. یہ جہنم میں چلا گیا, अब इसको वहां पर गिदा मिलेगी। कैसी गिदा? एक जहन्नमी भूख महसूस करेगा, कहेगा फरिश्तों को कि मुझे कुछ खाने को दो। इन शजरत जकूम तआमुल असीम, अल्लाह ताला फरिश्ते को हुक्म देंगे, वो जकूम का पौधा ले आएगा। ये एक पौधा होता है कि जिसके ऊपर कांटे होते हैं और इतना कड़वा कि सुबह के वक्त जबान से लगा लें तो शाम तक उसकी करवाहट खत्म नहीं होती। ये खाने को देंगे। दुनिया में भी तो शुगर वाला करेले खाता है ना, तो वहां भी जकूम खिलाएंगे। लो भाई, तुम्हारी बीमारी का इलाज है। और ये उसको खाएगा, लेकिन जब खाएगा तो उसके कांटे चुभेंगे, न निगलते बनेगी न उगलते बनेगी, फंस जाएगा। तो कहेगा भाई मुझे कुछ पीने को पानी दो। मगर मरीज को मशरूबात तो नहीं ना पिलाते। मरीज जितना भी कुछ कहे कि जी गर्मी है ठंडा पानी दो, कहेंगे नहीं भाई, डॉक्टर ने कहा है कि इसको नजला जुकाम है, इसको सादा पानी देना है, बल्कि हल्का गर्म पानी इसको पिलाओ। जब ये जहन्नम के अंदर पानी मांगेगा तो इसको एक प्याला भर के दिया जाएगा और वो भी गर्म होगा, मगर किस चीज का होगा? वला तआमुन इल्ला मिन गिसलीन ला याकुलुहू इल्लल खातिउहू। जहन्नमियों के जख्मों से जो खून पी पस इकट्ठी होगी उसको प्याले में डाल के इसको पीने के लिए दिया जाए। जख्म खोल दो ना जिसमें पस हो तो करीब बैठा नहीं जाता, इतनी बू होती है। कैसे कोई पिएगा? अल्लाह हैरान होते हैं। और वो इतना गर्म होगा, गिसलीन इतनी गर्म होगी, इंसान के पेट में जाएगी और सारी आंतें कट के पखाने के रास्ते बाहर निकल जाएंगे। फिर इसको भूख लगेगी, फिर एक नया साइकिल शुरू होगा, फिर लकूम खाएगा, फिर गिसलीन पिएगा, फिर आंतें कटेंगी, फिर ठीक हो जाएगा। ये साइकिल चलता रहेगा, चलता रहेगा। ये इसका कब्र के अंदर खाना होगा। और जिस बंदे की जैसी बीमारी होगी इलाज भी फिर वैसा होगा। आपने देखा ना, हॉस्पिटल में कोई आई पेशेंट हो तो उसकी आई की ट्रीटमेंट की जाती है। इसी तरह अगर कोई बदनजरी का पेशेंट वहां जाएगा तो हदीस पाक में है कि लोहे की सलाखें जहन्नम की आग में गर्म करके इसकी आंखों में इस तरह फेरेंगे जैसे सुरमा डालते हैं। तो दुनिया में आंखों को गलत इस्तेमाल करता था ना, कभी तुझे ये अच्छी लगती थी कभी वो अच्छी लगती थी, तुझे गोरे रंग देखने का शौक था, तेरी आंखें बंद नहीं होती थी। कई मरतबा तो ऐसी हवस होती है कि आपने देखा होगा शिकारी कुत्ता चलता है ना तो वो सीधा नहीं चलता, वो इस दरख्त की जड़ में भी सूंघता है, इधर भी सूंघता है, हर तरफ सूंघता चला जाता है। यह भी एक शिकारी कुत्ते की तरह, इधर कोई नजर आई तो उसको भी सूंघ रहा है, इधर नजर आई उसको भी गौर से देख रहा है, सूंघ रहा है, इसको भी सूंघा, ललचा रहा है हर एक के ऊपर। तो फरमाया कि तेरी आंखें इधर उधर देखती थी, अब हम इसका इलाज करते हैं। तो हदीस पाक में फरमाया कि उनकी आंखों में सलाइयां फेरी जाएंगी। और जिस बंदे ने जकात नहीं दी होगी तो फरिश्ते आएंगे, फतुकवा बिहा जिबाहुम व जुनूबहुम व ज़ुहूरहुम। हमने देखा औरतों को ये रबर की बोतलें बनी होती हैं, उसमें गर्म पानी डाल के ना तो जिस हिस्से में कोई दर्द हो या कुछ हो तो उसको टकोर करती हैं। ये क्यामत, ये जहन्नम में टकोर होगी उनकी। कैसे? उनके पहलुओं को, उनके माथे को, उनकी पीठ को दागेंगे जहन्नम की सलाखों से। जो सोना चांदी बचा के रखते थे, जकात नहीं देते थे, सलाखें बना के गर्म करेंगे, यहां दाग लगाएंगे, साइडों पे दाग लगाएंगे, पीछे दाग लगाएंगे। ये ट्रीटमेंट दी जा रही है। कुछ ऐसे लोगों के जो दूसरों के दिल दुखाते थे, ये कौन लोग थे? कुरान मजीद ने कहा वैलुल लिकुल्लि हुमज़ति लुमज़ा, वैल है उन लोगों के लिए जो ऐब जो हों और ऐब गो हों। ये दो अलग अलग बीमारी हैं। बाज लोगों को ऐब तलाश करने की आदत बड़ी होती है, हर एक के अंदर कोई ना कोई ऐब ढूंढ लेते हैं, और बाज की आदत होती है कि ऐब का किसी का पता चल जाए तो लोगों में आगे उसका प्रोपेगंडा करने की आदत होती है। तो पहले को कहेंगे ऐब जो और दूसरे को कहेंगे ऐब गो, और बाद में दोनों होती हैं बीमारियां। तो इनके लिए एक डिपार्टमेंट जहन्नम में अलग-अलग बनाया जाएगा, उस डिपार्टमेंट का नाम वैल होगा। वहां पर आग के बने हुए सतून होंगे, उसके साथ जाके खड़ा कर दिया जाएगा। जैसे एक्सरे लेते हैं ना, तो क्या करते हैं, बूढ़ा हो बुढ़िया हो कमजोर हो कभी हो, कहते हैं जी आपको 2-3 मिनट तो साथ लग के खड़ा होना पड़ेगा, हमने आपका एक्सरे लेना है। इसको भी इसी तरह उस सतून के साथ आके बांध देंगे। फिर अल्लाह रब्बुल इज्जत के बने हुए आग के अंगारे होंगे, जैसे दुनिया में आजकल लेजर गाइडेड रॉकेट होते हैं कि ठीक निशाने पे जाके लगते हैं, वो अंगारे भी ऐसे होंगे। नारुल्लाहिल मुकदा अल्लती तत्तलियु अलल अफ़ईदा, कुरान मजीद कह रहा है कि वो नीचे से उठेंगे और सब के सब अंगारे इसके दिल पर आकर लगेंगे, दिल को टारगेट करेंगे। तू लोगों के दिल दुखाता था, आज हम भी तेरे दिल को टारगेट बनाएंगे। जैसी बीमारी वैसे ट्रीटमेंट मिल रही है। अल्लाह अकबर कबीरा। और अगर किसी बंदे ने जिना किया और तौबा किए बगैर चला गया तो इसकी ट्रीटमेंट तो जरा लंबी है। हदीस पाक में आता है जहन्नम में एक गड़ा है, उस गड़े के अंदर इस जानी को धकेल दिया जाएगा और उसके दरवाजे के ऊपर चट्टान रख दी जाएगी, बंद कर दिया जाएगा, और उसके अंदर स्कॉर्पियन होंगे, बिच्छू होंगे लाखों की तादाद में, और वो बिच्छू इस बंदे के जिस्म पर इस तरह चढ़ जाएंगे जैसे शहद के छत्ते पर शहद की मक्खियां चढ़ जाती, और इतने बिच्छू एक वक्त में इसको डसेंगे, इतनी दर्द होगी। क्यों? अल्लाह फरमाएंगे तूने ऐसा गुनाह किया था कि तेरे जिस्म के अंग अंग ने मजे लूटे थे, अब दवाई भी हमें अंग अंग में सेल लेवल पे पहुंचानी पड़ेगी। एक शहद की मक्खी डस ले तो तकलीफ हमसे बर्दाश्त नहीं होती, इतने बिच्छू एक वक्त में काटेंगे तो क्या होगा। अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन न पाया तो किधर जाएंगे। और जिस औरत ने जिना किया उसको ये अजाब तो होगा ही सही, एक और भी अजाब। नबी साहब ने फरमाया मैंने देखा कुछ औरतें होंगी वो पिस्तान के बल आग के अंदर लटक रही होंगी। ये इंसान का वो हिस्सा होता है जो इतना सेंसिटिव होता है कि जरा हाथ बोझ से कोई रख दे तो तकलीफ होती है, सिर्फ दबा देने से तकलीफ होती है इंसान को। इसके अंदर लोहे की रॉड डालेंगे, और आपने मशीनों के अंदर मुर्गे देखे हैं ना रोस्ट होते हुए, बिल्कुल उसी तरह दोनों पिस्तानों में से एक रॉड डाल दी जाएगी और आग के अंदर ये रोस्ट हो रही है। क्यों? तूने दूसरे को अपने जिस्म पे मौका दिया था ना, इख्तियार दिया था, देखा आज हम तेरा क्या हाल करते हैं। तो जैसा गुना वैसी ट्रीटमेंट। जिन लोगों के गुनाह थोड़े होंगे वो कुछ अरसा ये सारी सजा भुगतेंगे, फिर उसके बाद उनको निकाल लिया जाएगा। क्यों? कि अगर प्रॉपर ट्रीटमेंट मिल जाए तो फिर हॉस्पिटल में डेरे नहीं लगाने होते, फिर वो डिस्चार्ज करके घर भेज देते हैं। इस बंदे को जहन्नम में ट्रीटमेंट मिल गई तो अब इस बंदे को डिस्चार्ज कर दिया जाएगा जहन्नम से और घर भेजा जाएगा। और घर मोमिन का कौन सा है? जन्नत उसका घर है। इसलिए अल्लाह ताला ने फरमाया तिलकल जन्नतुल्लती उरिस्तुमूहा, जिसका वारिस हमने बनाया। ये नहीं फरमाया जिसका मालिक बनाया, नहीं नहीं, नहीं। वारिस, तो भाई वारिस तो बनता है जो बाप की जायदाद हो। तो मालूम हुआ कि जन्नत आदम अलैहिस्सलाम की जायदाद थी, अब उनकी औलाद जो जाएगी तो वो जाके जन्नत की वारिस बनेंगे। मगर जन्नत में जाने के लिए एक शर्त है कि उस बंदे को कोई बड़ी बातनी बीमारी नहीं होनी चाहिए। इसकी मिसाल यूं समझ लें कि आप किसी मुल्क के वीजा लेना चाहें, इमिग्रेट करना चाहें, तो वो कहते हैं जी आप जरा अपनी मेडिकल रिपोर्ट दिखाएं और तीन चीजें चेक करते हैं, इसको टीबी नहीं होनी चाहिए, इसको हेपेटाइटिस सी नहीं होना चाहिए, इसको एचआईवी पॉजिटिव नहीं होना चाहिए। क्यों? कि ये वबाई बीमारियां हैं, ये दूसरों के लिए भी खतरनाक हो सकती हैं। हमारे एक साथी इंजीनियर थे, बड़ा खुश होकर उन्होंने मुझे बताया कि जी दुबई में फलां टेलीफोन की कंपनी में मेरी इतनी अच्छी जॉब लग गई, फ्रिंज बेनिफिट्स हैं, फलां है, ये है, वो है। हमने दुआएं दी, तीसरे दिन रोते हुए फोन आया, हजरत वो मेडिकल रिपोर्ट करवाने गया तो हेपेटाइटिस सी डायग्नोज हो गया, उन्होंने रिजेक्ट कर दिया। अगर हेपेटाइटिस सी के मरीज को लोग मुल्क में नहीं आने देते, एचआईवी पॉजिटिव वाले को मुल्क में नहीं आने देते, कहते हैं कि हमारे मुल्क में आने के लिए इन बीमारियों से पाक होना जरूरी। अल्लाह रब्बुल इज्जत ने भी शर्त लगा दी कि जन्नत मेरे पाकीजा बंदों की जगह है, तुम बातनी बीमारियों को लेकर जन्नत में दाखिल नहीं हो सकते, तुम्हें इनका इलाज करना ही पड़ेगा। इसलिए फरमाया वज़ालिका जज़ाउ मन तज़क्का, जो सुथरा होगा नफ्स का तज़किया हासिल करेगा उसको जज़ा बदला जन्नत मिलेगी। तो मतलब यह कि जन्नत में जाने के लिए तज़किया होना शर्त है, कंडीशन है। अब दो तरीके हैं, या तो दुनिया में अपने इख्तियार से सहूलत से सुन्नत की इत्तबा करके, जिक्र की कसरत करके, अल्लाह वालों की सोहबत इख्तियार करके अपना तज़किया कर लें और सिधाए हुए जानवर की तरह मोमिन बन के जिंदगी गुजारें, और अगर ऐसा ना किया तो फिर सेकंड चांस जहन्नम के हॉस्पिटल में, वाया जहन्नम जाना पड़ेगा। अब सोच लीजिए कि आसान रास्ता कौन सा है। मेरे दोस्तों, हालत तो हमारी ये है कि धूप की गर्मी बर्दाश्त नहीं कर सकते, जहन्नम की आग की गर्मी भला कहां बर्दाश्त कर रहे, दो बंदों के सामने की जिल्लत बर्दाश्त हम नहीं कर सकते, सारी मखलूक के सामने जब फरिश्ते धक्के मारते हुए जहन्नम में ले जाएंगे ये जिल्लत कैसे बर्दाश्त कर। तो हमारे लिए वाया जहन्नम जाना ये कोई ऑप्शन नहीं है। ऑप्शन क्या है? कि इसी दुनिया में इंसान अपना तज़किया करवा ले ताकि अल्लाह रब्बुल इज्जत मरते ही मुनकर नकीर आएंगे, कब्र में पूछेंगे मन नबुक मन नबीयुक मा दीनुक, जवाब से पता चल जाएगा कि कोई बीमारी नहीं, अल्लाह रब्बुल इज्जत इसकी कब्र को जन्नत का बाग बना देंगे। अब इसको ट्रीटमेंट के लिए भेजने की कोई जरूरत नहीं, ये तो पाक रूह थी आ गई।
اور قیامت کے دن بھی لوگ حساب کتاب میں ہوں گے، یہ وہ لوگ ہوں گے جو خوشبو کے ٹیلوں پہ عرش کے سائے میں سیر کر رہے ہوں گے، حساب ختم ہوگا، اللہ ان کو جنت بھیج دیں گے، جاؤ بھائی. تو خوش نصیب انسان وہی کہ جو اللہ رب العزت کے احکام کی اہمیت کو سمجھے اور دنیا میں اپنے آپ کو ستھرا کرنے کی کوشش کرے. انسان کہہ نہیں سکے گا اللہ مجھے تو کلیئرلی نہیں بتایا گیا تھا، اللہ فرمائیں گے میں نے 7 قسمیں کھا کے بات کی تھی، لگاتار 7 قسمیں کھا کے کہا تھا کہ جو ستھرا ہوگا وہی فلاح پائے گا. تو آج ہم اپنے تزکیہ کی کوشش کریں، محنت کریں، اللہ سے مانگیں، اور محنت کر کر کے پھر اللہ کے سامنے روئیں. اچھا یہ بھی مزے کی بات ہے کہ ہم اپنا تزکیہ خود نہیں کر سکتے، ہم اپنا تزکیہ خود نہیں کر سکتے، ہم محنت کر سکتے ہیں تزکیہ کی، لیکن تزکیہ کرنا ہمارے بس میں نہیں ہے. وہ کیسے؟ سنیے قرآن عظیم الشان، اللہ تعالیٰ فرماتے ہیں ولولا فضل اللہ علیکم ورحمتہ، اگر اللہ کا فضل اور اس کی رحمت تمہارے اوپر نہ ہوتی ما زکا منکم من احد ابدا، تم میں سے کوئی کبھی بھی ستھرا نہ ہو سکتا. ولکن اللہ یزکی من یشاء، اللہ جس کو چاہتا ہے ستھرا کر دیتا ہے. اس کی مثال یوں سمجھیے کہ بچہ چاہتا ہے کہ مجھے یہ بڑی سی نالی آ گئی ہے یہ پار کرنی ہے، تو بچہ تو نہیں کر سکتا، تو وہ کیا کرتا ہے رونا شروع کر دیتا ہے، ابو مجھ سے تو نہیں پار ہوتی، ابو مجھے اٹھا لیں. اب اس کے رونے کو دیکھ کے باپ اس کو اٹھا دیتا ہے اور اس نالی سے پار کروا دیتا ہے. ایسے ہی ہے اللہ کی رحمت کہ ہم دنیا میں کوشش کر سکتے ہیں، بچے کی طرح رو دھو سکتے ہیں، اللہ کو پکار سکتے ہیں، اللہ میرے، اللہ میرے پروردگار، بچے کی طرح اگر رونا پسند آ گیا اللہ کی رحمت اٹھائے گی، کنارے لگا دے گی، تزکیہ مل جائے گا. اس لیے تہجد میں اللہ سے دعائیں مانگیے، فرض نمازوں میں دعائیں مانگیے، 2 رکعت صلاۃ الحجت پڑھ کے مانگیے، مگر اس کو زندگی کا مشن بنائیے، یہ مقصد زندگی ہے. اور جو بندہ دنیا میں تزکیہ کر کے جائے گا سبحان اللہ، قیامت میں اٹھے گا آواز آئے گی یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیتا مرضیہ فادخلی فی عبادی وادخلی جنتی. اللہ تعالی ہمیں بھی قیامت کے دن ایسے لوگوں میں شامل فرمائے جن کے بارے میں حدیث پاک میں آتا ہے کہ کچھ ایسے پاک لوگ قیامت کے دن اٹھیں گے، ان کے سامنے اللہ رب العزت کا چہرہ ہوگا مسکراتا ہوا. کتابوں میں لکھا ہے یہ اللہ کو دیکھ کر مسکرائیں گے، اللہ تعالیٰ ان کو دیکھ کر مسکرائے. جیسے دو دوست ہیں نا ایک دوسرے کو ملتے ہوئے مسکراتے ہیں، اللہ تعالیٰ ایسے ان کا استقبال فرمائیں گے. یہ وہ لوگ ہوں گے جو دنیا میں اپنا آپ کا تزکیہ کر چکے ہوں گے. تو رب کریم ہمیں اس محنت کو اہتمام کے ساتھ، سیریسنس کے ساتھ کرنے کی توفیق عطا فرمائے، اور اللہ مرنے سے پہلے ہمارا تزکیہ فرما دے. ہم نے دیکھا ہے ماں باپ بچوں کی چھوٹی چھوٹی تمناؤں کو پورا کر کے خوش ہو جاتے ہیں، ہم بھی اللہ سے دعا مانگے اللہ ہماری بھی ایک تمنا ہے پوری کر دیجئے گا. وہ تمنا یہ ہے کہ موت سے پہلے اللہ ہم سے راضی ہو جانا، پھر ہمیں موت عطا کرنا، پہلے راضی ہونا. اللہ جیسے آپ چاہتے ہیں پہلے ہمیں ویسا بننے کی توفیق دے دینا، ایسا بنا دینا کہ ہم آپ کو پسند آ جائیں، پھر ہمیں موت عطا کر دینا. اگر ایسا ہو گیا تو یہ خوش نصیبی ہوگی. اللہ تعالی ہمیں خوش نصیب بندوں میں شامل فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. دعا سے پہلے जो अहबाब तो बताए होना चाहते हैं या बैत होना चाहते हैं उनको कुछ कलिमात पढ़ाए जाएंगे तौबा के, ताकि पिछले तमाम गुनाहों से वो सच्ची पक्की तौबा कर लें, आइंदा निकोकारी की जिंदगी गुजारने का दिल में इरादा कर लें। अगर मस्तूरात तक आवाज जा रही है तो वो भी दिल में तौबा तायब होने की नीयत कर लें। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिल्लज़ीन इस्तफा अम्मा बाद, ये कलिमात सच्चे दिल के साथ पीछे पीछे पढ़िए। बिस्मिल्लाहिर रहमानिर रहीम, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, आमनतु बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिर वल कद्र खैरिही व शर्रिही मिन अल्लाह तआला वल बअस بعد الموت آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين। इन कलिमात को पढ़ने से आप तो बताए हो चुके हैं, चंद मामूलात सुन लीजिए कि अगर उनको आप बाकायदा करेंगे तो अल्लाह ताला दिल को मुनव्वर फरमाएंगे। 100 मरतबा दुरूद शरीफ सुबह और शाम, 100 मरतबा इस्तिग़फ़ार सुबह और शाम, रोजाना कुरान मजीद की तिलावत, चलते फिरते दिल में हर वक्त अल्लाह का ध्यान, और 5वीं चीज है जिक्र कल्बी यानी मुराकबा। जब सुबह शाम आप नमाज पढ़ा करें तो थोड़ी देर मुसल्ले के ऊपर बैठ के अल्लाह से लौ लगा के बैठ जाया करें और ये सोचा करें कि अल्लाह रब्बुल इज्जत की रहमत आ रही है, दिल में समा रही है, दिल में जुल्मत और स्याही दूर हो रही है और मेरा दिल अल्लाह अल्लाह अल्लाह, ये मेरा दिल बोल रहा है। खुद नहीं पढ़ना जबान से, जबान तालू से लगी हुई हो, हरकत भी नहीं करनी, सांस को भी कुछ नहीं करना, ऐसे नहीं कुछ करना, बिल्कुल चुपचाप जैसे एक कैसेट बज रही हो, तिलावत हो रही हो, तो आप कितने आराम से सुनते हैं कि तिलावत हो रही है, ऐसे रिलैक्स हो के आपने अल्लाह अल्लाह की आवाज सुनने की कोशिश करनी है। इब्तदा में तो नहीं सुनेंगे लेकिन अल्हम्दुलिल्लाह कि वक्त के साथ साथ इंसान को एक इदराक होना शुरू हो जाता है, अना इंद ज़न्न अब्दी भी, मैं बंदे के साथ उसके गुमान के मुताबिक मामला करता हूं, और इसको जिक्र कल्बी भी कहते हैं, और ये बैकग्राउंड म्यूजिक 24 घंटे बंदा सुन रहा होता है। नबी सलाम ने फरमाया तनाम आईनाया वला यनाम कल्बी, मेरी आंखें सो जाती हैं मेरा दिल नहीं सोता। ये दिल फिर जाकिर हो जाता है, हर वक्त इंसान को अल्लाह की तरफ ध्यान दिलाता है। इस नेमत को हासिल करने की हम कोशिश करें, अल्लाह ताला खैर का मामला फरमाए। तो चंद मिनट ये जिक्र कल्बी जो करना है इसकी मशक कर लीजिए, फिर दुआ कर लेते हैं। आंखों को बंद कर लीजिए, सर को झुका लीजिए, दुनिया और जो कुछ दुनिया में है उससे हटकट के अल्लाह रब्बुल इज्जत की याद में डूब जाइए।
तेरे सामने झुक रहा हूँ खुदा मेरा, اللہ تیرے سوا میں تیرے سامنے جھک رہا ہوں، خدا میرا کوئی نہیں، اللہ تیرے سوا میں تیرے سامنے، میں گناہ گار ہوں، میں سیاہ کار ہوں، میں خطا کار ہوں، میں سزا وار ہوں، میں گناہ گار ہوں، میں سیاہ کار ہوں، میں خطا کار ہوں، میں سزا وار ہوں، میرے سجدوں میں تیری ہم دو سنا، میرا کوئی نہیں اللہ تیرے سوا میں تیرے سامنے جھک رہا ہوں، خدا میرا کوئی نہیں اللہ تیرے سوا میں تیرے سامنے، میری توبہ ہے توبہ اے میرے الہ، مجھ گناہ گار کو تو نہ دینا سزا، میری توبہ ہے توبہ اے میرے الہ، مجھ گناہ گار کو تو نہ دینا سزا، میری آہوں کو سن، میری آہوں کو سن لے اے حاجت روا، میرا کوئی نہیں اللہ تیرے سوا میں تیرے سامنے جھک رہا ہوں، خدا میرا کوئی نہیں اللہ تیرے سوا میں تیرے سامنے، میں تو غفار ہوں تو نے خود ہی کہا، نہیں کوئی نہیں اس گناہ گار کا، میں تو غفار ہوں تو نے خود ہی کہا، نہیں کوئی نہیں اس گناہ گار کا، بخش دے گا ہمیں, بخش دے گا ہمیں, یہ ہے وعدہ تیرا, میرا کوئی نہیں اللہ سوا, میں تیرے سامنے جھک رہا ہوں خدا, میرا کوئی نہیں اللہ تیرے سوا, میں تیرے سامنے. لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجیے. سبحان ربی العال الوهاب, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ, ہم آپ کے عاجز مسکین بندے ہیں. اللہ, ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہمارے عیبوں کی پردہ پوشی فرما. اللہ, برے دن سے محفوظ فرما, اللہ بری رات سے محفوظ فرما, میرے مالک برے کاموں سے محفوظ فرما. اے اللہ, ہمیں برے انجام سے محفوظ فرما. اللہ, ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما. میرے مالک, سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما. اللہ, اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما. میرے مالک, نعمتیں ملنے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما. اللہ, عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما. میرے مالک, در در کے دھکے کھانے سے محفوظ فرما. اللہ, علم حاصل ہو جانے کے بعد جہالت والے کاموں سے محفوظ فرما. اللہ, نفس و شیطان کے مکر و فریب سے محفوظ فرما. اللہ, نفس و شیطان کے مکر و فریب سے محفوظ فرما. اے اللہ, ہم نے جو بھی گناہ کیے, میرے مالک, ان گناہوں کو معاف فرما. اللہ, جو گناہ دن میں کیے انہیں معاف فرما. اللہ, جو گناہ راتوں میں کیے انہیں معاف فرما. اللہ, جو گناہ چھپ کے کیے, اے اللہ, ان گناہوں کو بھی معاف فرما. اور اے اللہ, جو گناہ محفلوں میں کیے, اللہ, ان گناہوں کو بھی معاف فرما. اے اللہ, ہم گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں, میرے مالک, ہمارے حال پر رحم فرما. اے اللہ, ہماری آج کی اس توبہ کو قبول فرما. اے اللہ, ماں جب اپنے بچے کو نجاست میں لتھڑا دیکھتی ہے, اللہ, اس سے نفرت نہیں کرتی. اے اللہ, اسے دھو لیتی ہے, سینے سے لگا لیتی ہے. میرے مالک, ہم بھی گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں. اے اللہ, آپ بھی ہم سے نفرت نہ فرمائیں. اللہ, ہمیں دھو دیجئے. اے اللہ, اپنے مقبول بندوں میں شامل فرما لیجئے. میرے مالک, اپنی رحمت کی نگاہ ڈال دیجئے. اے اللہ, تیری ایک نگاہ کی بات ہے, میری زندگی کا سوال ہے. اللہ, رحمت کا معاملہ فرما. اے اللہ, اٹھے ہوئے ہاتھوں کی لاج فرما. اے اللہ, آپ نے خود قرآن پاک میں ارشاد فرمایا, وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ, اور تم سوالی کو جھڑکی نہ دو. اللہ, ہم جیسے کمزوروں کو حکم ہے کہ سوالی کو جھڑکی نہیں دینی. تو اللہ, ہم بھی تو آپ کے در کے سوالی ہیں. میرے مالک, ہمیں بھی جھڑکی نہ دیجئے. اللہ, ہماری دعاؤں کو پھٹے ہوئے کپڑے کی مانند ہمارے منہ پر نہ لوٹا. میرے مالک, رحمت کا معاملہ فرما. اللہ, جیسا آپ ہمیں دیکھنا چاہتے ہیں, میرے مالک, ہمیں ویسا بننے کی توفیق نصیب فرما. اللہ, ہمارے گناہوں کی نفو وسعت کی وجہ سے ہمیں اپنے در سے دور نہ فرما. اے اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں ہیں میرے مالک, ہمارا آپ کے سوا کوئی نہیں. اللہ رحمت کا معاملہ فرما. اللہ اس سے پہلے کہ ظاہر کی آنکھیں بند ہو جائیں, اے اللہ من کی آنکھیں کھلنے کی توفیق نصیب فرما. اللہ اس سے پہلے کہ لوگ ہمیں کفن پہنائیں, میرے مالک ہمیں تقوی کی پوشاک نصیب فرما. اور اے اللہ اس سے پہلے کہ لوگ ہمیں غسل دیں, میرے مالک ہمیں غسل توبہ کی توفیق نصیب فرما. اور اے اللہ اس سے پہلے کہ لوگ ہماری نماز پڑھیں, میرے مالک ہمیں نماز کی حضوری نصیب فرما. اللہ نماز کی پابندی نصیب فرما. اور اے اللہ اس سے پہلے کہ قیامت کے دن ہمیں آپ کے سامنے کھڑا رکھ دیا جائے, اے اللہ ہمیں اپنی رضا نصیب فرما. اللہ قیامت کے دن کی سختی سے محفوظ فرما. اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما. اللہ قیامت کے دن کی پریشانیوں سے محفوظ فرما. اے میرے مالک کون ہے جو قیامت کے دن اپنا حساب آپ کے سامنے پیش کر سکے؟ اے اللہ ہمارا تو حساب ہی پورا نہیں. میرے مالک ہمارے حال پر رحم فرما. اے اللہ قیامت کے دن کو خوشیوں والا دن بنا. اے اللہ آپ کے محبوب نے فرمایا قیامت کے دن کچھ ایسے خوش قسمت لوگ ہوں گے کہ جب وہ اپنی قبروں سے اٹھیں گے اللہ انہیں دیکھ کر مسکرائیں گے, وہ اللہ کو دیکھ کر مسکرائیں گے. اے اللہ ہمیں بھی ان میں شامل فرما. اللہ ہمیں بھی ان میں شامل فرما. میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما. اے اللہ جیسا آپ ہم سے راضی ہوتے ہیں اے اللہ ہمیں ویسا بننے کی توفیق نصیب فرما. اے اللہ ہمارے دلوں کو اپنی محبت سے منور فرما. اللہ اپنے پیارے محبوب کی سچی محبت سے منور فرما. اے اللہ اپنے نیک بندوں کی سچی محبت سے منور فرما. اللہ نماز کی حضوری نصیب فرما. اللہ سجدے کا سرور نصیب فرما. میرے مالک رات کے آخری پہر کے مناجات کی لذت نصیب فرما. اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے ہاتھ پھیلاتے ہیں, تو نے غیروں کے سامنے ہاتھ پھیلانے سے روک دیتا ہے. اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے آنسو بہاتے ہیں, تو ان کے تذکرے اپنے فرشتوں میں کرتا ہے. اے میرے مالک ہمیں بھی ان میں شامل فرما. اللہ ہمیں بھی ان میں شامل فرما. اے اللہ ہمارے علم و عمل میں برکتیں پیدا فرما. اللہ رزق میں برکتیں پیدا فرما. اللہ صحت میں برکتیں پیدا فرما. اے اللہ اولاد میں برکتیں پیدا فرما. میرے مالک قدم قدم برکتیں شامل حال فرما. اللہ قدم قدم برکتیں شامل حال فرما. اللہ اٹکے ہوئے کاموں کا ہونا آسان فرما. میرے مالک الجھے ہوئے کاموں کو اپنی رحمت سے سلجھا. اے اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہیں اے اللہ ان کی پریشانیوں کو دور فرما. اے اللہ ہمارے تینوں حرم کی حفاظت فرما. اے اللہ عالم اسلام کی حفاظت فرما. اے اللہ اپنی رحمت کا سایہ عطا فرما. اے اللہ اٹھے ہوئے ہاتھوں کو قبول فرما. اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں اللہ ان سب کی مغفرت فرما. اللہ جن کی مغفرت فرما دے اپنے قرب کے اعلیٰ درجات نصیب فرما. اے اللہ اس مسجد مدرسے پہ اپنی خاص رحمت نازل فرما. وصلی اللہ تعالی علی حبیبہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.